तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र अब फेरि पनि एउटा स्वास्थ्य सम्बन्धी विषयलाई नै जोडौँ र आज स्वास्थ्यको विषयमा हामीले अब अस्ट्रेलियामा जाडोयामको सुरुवात, बच्चाहरूलाई कोभिड उन्नाइसको खोप र इन्सेफलाइटिसको बारेमा कुरा गरेका छौँ। सिडनीमा करिब एक दशकदेखि जनरल प्र्याक्टिसनरको रूपमा कार्यरत डाक्टर प्रवीण पाठकसँग सहकर्मी दिनिता रिसालले गरेको कुराकानी सुनौँ अबको प्रस्तुतिमा।
अब अहिले चाहिँ बिस्तारै अब यता अस्ट्रेलियाको मौसम पनि बद्लिँदैछ होइन, बिस्तारै जाडो सुरु हुँदैछ। अब यो समयमा चाहिँ के समस्याहरू, स्वास्थ्य समस्याहरू देख्नु भएको छ तपाईँले आफ्नो बिरामीहरूमा चाहिँ?
अब जाडोमा नर्मली हुने भनेको त्यही भाइरल इन्फेक्सन, रुगा खोकी होइन, तिनीहरू हो। अनि त्यो चाहिँ बढी अब पहिला चाहिँ कस्तो भने हामीले आइसोलेसनमा भएको हुनाले, त्यति हेलमेल नभएको हुनाले हामीसँग त्यति साह्रो लास्ट इयरको इम्युनिटी छैन रुगा खोकी हो, त्यसले गर्दा यो चोटि अलिक खराब हुन्छ कि भन्ने हामीलाई अलिकति डर चाहिँ छ त्यसमा। स्पेसली दीर्घ रोगीहरूलाई जस्तो छातीको समस्या, मुटुको समस्या, स्मोकर्स र डायबिटिज, दीर्घ रोगीहरूलाई चाहिँ अझै अलिक बढी खराब हुन्छ कि भन्ने समस्या चाहिँ छ, त्यो चिन्ता चाहिँ छ अलिकति।
हजुर, अब हरेक वर्ष अस्ट्रेलियामा फ्लूको समय आयो भनिन्छ नि होइन, अब अहिले पनि फ्लूको नि धेरै कुरा भइरहेछ। अब जस्तै अब कोभिड भ्याक्सिनले के फ्लूबाट पनि बचाउँछ कि कस्तो हो?
यो दुइटै भाइरल इन्फेक्सन भए पनि तर कोभिड भ्याक्सिनले फ्लूलाई बचाउँदैन। कोभिड भ्याक्सिनले पनि आफै लामो समयसम्म कतिसम्म यसको इम्युनिटी रहन्छ र कति प्रोटेक्ट गर्छ भने थाहा छैन, तपाईँको अहिले रिसर्च फेजमा छ, यसपछि पनि कोभिडको भ्याक्सिन चाहिन्छ चाहिँदैन भन्ने कुरो त एक्लै छ। तर न कोभिडले फ्लूलाई बचाउँछ न फ्लूले कोभिडलाई बचाउँछ, तर दुइटैले मान्छेलाई खराब चाहिँ गर्छ कहिले।
हजुर, अनि फ्लू भनेपछि अब नर्मल रुगा खोकी भनेर बुझिन्छ होइन खासमा भन्नुपर्दाखेरि?
हजुर, फ्लू भनेको यो इन्फ्लुएन्जा टाइप अफ इन्फेक्सन हो होइन, त्यो चाहिँ अब त्यही ज्वरो रुगा खोकी अलिकति नर्मल कमन कोल्ड भन्दा अलिक खराब किसिमको बुझिन्छ।
हजुर, अनि त्यो भइरहेको मान्छेहरूले कोभिड भ्याक्सिन लिनुहुन्छ कि हुँदैन?
एक्युट इन्फेक्सन भएको कसैले पनि कोभिड भ्याक्सिन यदि सकिन्छ भने एक्युट इन्फेक्सन पनि एक्युट रुगा खोकी लागेको मान्छेलाई अभोइड नै गर्नु भनेर भनिन्छ भ्याक्सिनेसनको लागि, त्यो वेट गर्ने, तर त्यो भइसकेपछि फेरि पछि अलिकति रिकभर भएपछि लिन मिल्छ।
हजुर हजुर, अनि पहिला कोभिड भएर निको भइसकेको मान्छेहरूलाई चाहिँ फ्लू हुँदाखेरि अझै गाह्रो हुने हुन्छ कि कस्तो हुन्छ त्यो चाहिँ?
अब त्यो कोभिड पहिला भएको मान्छेलाई कतिको त्यो कोभिडले असर गरेको छ त्यसमा भर पर्छ होइन। कसै कसैलाई चाहिँ एकदम सिकिस्ते बना हुन्छ, हामीले धेरै पनि देख्यो ध्यान पनि गएको छ कतिजनाको कोभिड लागेर। इट डिपेन्ड्स, पहिलेदेखिको बिमारी छ भने कोभिडले अझै साह्रो चाहिँ बनाउँछ, फ्लूले अझै साह्रो चाहिँ बनाउँछ, तर कोभिड लाग्दैमा त्यसले फ्लूले साह्रो बनाउने भन्ने चाहिँ होइन। त्यो कोभिडले त्यो मान्छेको जेनरल हेल्थ बिगारेको छ भने चाहिँ त्यसमा असर गर्न सक्छ, तर कोभिड लागेको मान्छेलाई फ्लूले खराब गर्छ भन्ने होइन। दुइटै एकै किसिमको भएको हुनाले अलिकति अप्ठ्यारो चाहिँ गर्न सक्छ, तर त्यस्तो केही छैन।
हजुर, अनि अहिले अब 5 वर्षदेखि 11 वर्ष उमेर समूहका बालबालिकाले पनि कोभिडको खोप लाउनुहुन्छ भनेर भनिसक्यो होइन, अब यसको चाहिँ कस्तो छ कि उनीहरूलाई चाहिन्छ नै कि? अब कतिले चाहिँ अब बच्चाहरूमा कोभिड त्यति साह्रो नराम्रो पनि हुँदैन भनेर भन्छन्, योमा चाहिँ के छ कुरा?
अब यो सेन्समा अलिकति हामी लकी चाहिँ के भन्दाखेरि बच्चालाई कोभिडले साह्रो असर गरेको छैन, त्यसो भन्दैमा भोलि नहुन सक्छ भन्ने कुरा होइन, किनकि इट किप्स चेन्जिङ। हाम्रो डर नै त्यही हो, यो कहिले चेन्ज भएर कहिले डेन्जर हुन्छ भन्ने कुरा डरले डर हो होइन। तर पनि हामीले भ्याक्सिनेसन लगाउनु चाहिँ धेरै राम्रो, किनभने एटलिस्ट वाट वी हेभ सिन हामीले देखेको छौँ, आफ्नै आँखाले हामीले देखाएको छ कि कोभिड भ्याक्सिन लगाएको मान्छेलाई पुरा डोज यदि लाग्छ भने त्यसलाई त्यसको साइड इफेक्ट या त्यसको सिम्टम्स एकदम कम भएको छ होइन। सो त्यसले गर्दाखेरि भ्याक्सिनेसन इज इन्करेज, त्यो सबैलाई ज जसलाई लाउने एलिजिबिलिटी छ, ज जसले लाउन सक्ने गभर्मेन्टले भनेको छ त्यसले लगाउनु साह्रो राम्रो हुन्छ।
हजुर, अनि बच्चाहरूलाई यसको केही असर पर्न सक्छ कि कस्तो छ?
अब स्पेसिफिकली बच्चालाई यसको साइड इफेक्ट बढी भन्ने कुरा त देखेको पनि छैन, इनफ्याक्ट बरु अलिक कम नै होला एडल्टहरूभन्दा होइन। तर त्यही भ्याक्सिन अनुसारको अलिअलि साइड इफेक्ट त हुन्छ, कसै कसैलाई अब लोकल पेन थिङ्स बढी एक्सन पेन होइन, कसै कसैलाई अब अलिकति एलर्जिक छ भने चाहिँ एलर्जिक रियाक्सन एनाफिलाक्टिक साह्रो खराब एलर्जी रियाक्सन हुनसक्ने, त्यो त कमन नै हो जुनैबाट पनि हुन्छ। कुनै कुनै भ्याक्सिन स्पेसिफिक कन्डिसन चाहिँ हुनसक्ने चान्सेस हुन्छ, तर बच्चाहरूमा चाहिँ धेरै देखेकै छैन अलमोस्ट, जति देखिने एडल्ट पपुलेसन र ओल्ड पपुलेसन देखाएको छ।
ओके, हजुर, अनि अब अहिले त फेरि चौथो भ्याक्सिनको पनि कुरा आउन थालिसक्यो होइन, त्यो चाहिँ के हामीले लाउनै पर्ने हो कि कस्तो हो?
अब यो भर्खर सुरु भएको कुरो हो। मेन चाहिँ के छ भन्दाखेरि भ्याक्सिन लगाइसकेपछि त्यसको इम्युनिटी कति लामो समय छ भन्ने कुरा त्यस अनुसारले उनीहरूले डिसाइड गर्ने हो। अब अहिलेको हिसाबले हेर्दाखेरि यो अब फेरि कहिलेकाहीँ के हुन्छ नि, स्ट्रेन पनि चेन्ज भइरहेको हुन्छ, त्यो पुरानो भ्याक्सिनले चेन्ज भएको स्ट्रेनले स्ट्रेनले काम गर्छै गर्दैन भन्ने कुरा पनि हो। अलिअलि त गर्छ तर 100% म्याक्सिमम गर्छै गर्दैन भन्ने कुरा हो। त्यो हिसाबले उनीहरूले रिसर्च गरेर बनाएर भन्छ, जस्तै फ्लू भ्याक्सिन हामीले प्रत्येक वर्षमा एकचोटि लाउँदाखेरि पुग्छ भन्दैछ, हो त्यस्तै किसिमको यिनीहरूले एउटा त्यो हेरेर अहिले पनि पुरै थाहा भइसकेको छैन, तर मोस्ट प्रोबेबली अब जुन जुन कुरो जुन किसिमले कुरो उठिरहेको छ यो चाहिँ टाइम टु टाइम लगाइरहनु पर्छ आफ्नो इम्युनिटी स्ट्रङ पार्नलाई भन्ने कुरामा भइरहेछ।
अहिले चाहिँ लामखुट्टेहरूको पनि अब जापानिज इन्सेफेलाइटिसको पनि के अरे खतरा छ भन्ने कुराहरू पनि आइरहेको थिए होइन, योमा चाहिँ कस्तो हो यो चाहिँ?
अब ज्यापानिज पहिला त इन्सेफलाइटिस भनेको इन्फेक्सन ब्रेनमा हामीहरूको दिमागमा मस्तिष्कमा हुने इन्फेक्सन हो, जुन चाहिँ उता हामीहरूकोतिर ठाउँमा पनि छ नेपालतिर पनि छ होइन, तर यो चाहिँ लामखुट्टे र एनिमलको कन्ट्याक्ट स्पेसली पिगहरू होइन अरू अरू उसबाट कन्ट्याक्टबाट हुने हो। यो पनि इन्फेक्सन चाहिँ अब सबै कुनै कुनै भाइरसको के हुन्छ भन्दाखेरि एउटा एक ठाउँमा गएर बढी असर गर्ने, जस्तै हेपाटाइटिस भाइरसको लिभरमा गएर असर गर्छ नि, यो जापानिज इन्सेफलाइटिस चाहिँ ब्रेनमा असर गर्ने हो। अब यसले चाहिँ कहिलेकाहीँ डेथ पनि हुन्छ, अलि रिस्की नै हुनसक्छ, हो त्यसले गर्दाखेरि अलिकति वरी भएको। यसको भ्याक्सिनेसन छ, सो मान्छेले यसको भ्याक्सिनेसन लायो भने प्रिभेन्सन र प्रोटेक्सन हुनसक्ने चान्सेस हुन्छ।
ए अनि यसको खोप लाउन पनि जीविका गएर भने हुन्छ कि कस्तो हो?
अब सबैले त अब लाउन त अलवेज भ्याक्सिनेसन भनेको त इन्करेज नै हो। गभर्मेन्टले चाहिँ सर्टेन क्याटेगोरी र ग्रुपलाई चाहिँ सब्सिडाइज फ्रीमा गर्दछ होइन, त्यसमा पर्नुहुन्छ हुन्न चाहिँ त्यो जिपीको जिपीले एसेसमेन्ट गरेर थाहा पाउने कुरो हो। तर यदि कोही रिस्कमा हुनुहुन्छ भने अफकोर्स यस हामीले लाएर भेट्ने हो, हामीले त्यो अर्गनाइज गरिदिने भ्याक्सिनेसनको।
हजुर, अनि योबाट चाहिँ कसरी सुरक्षित रहन सकिन्छ अब यो इन्सेफलाइटिसबाट?
ओके, मेन चाहिँ अब मस्किटो बाइटबाट बस्नु पर्यो होइन, त्यसको लागि चाहिँ अब मस्किटो रिप्लेन्ट युज गर्ने होइन, अनि पुरा फुल स्लिभ्स लुगा लुज लुगा लगाउने, अनि त्यसपछि डनमा र उसमातिर बाहिर नजाने हो तिनीहरू, अथवा त्यो पडलहरू पानीहरू छन् भने धेरै त्यो अलिकति जमा नगर्ने हो, त्यस्ता कुराहरू जहाँ चाहिँ मस्किटोको ग्रोथ नहोस् त्यो त्यो गर्ने। अनि यदि युआर एट रिस्क, यदि फार्ममा कुराको भेटमा भेटनरीहरू फार्ममा गर्ने एनिमलहरूसँग कन्ट्याक्ट गर्ने मान्छेहरूले भ्याक्सिनेसन लगाउने।
हजुर, अनि त्यो लामखुट्टेले टोके पनि केही नहुने खालको त्यो क्रिमहरू हुन्छ नि, तिनीहरू चाहिँ कतिको इफेक्टिभ हुन्छ, कति काम गर्छ तिनीहरूले?
अब कस्तो हुन्छ नि, त्यो चाहिँ अब विभिन्न केमिकल विभिन्न विभिन्न किसिमको ब्रान्डहरूको हुन्छ होइन, तिनीहरूले काम चाहिँ गर्छ, अब कति गर्छ भन्ने कुरा फरक फरक हो। कतिलाई लाएर पनि लगाएर पनि टोकेर प्रोपर तरिकाले लगायो भने यस त्यसले रिप्लेन्ट गर्छ, त्यसले भगाउँछ, चान्सेसहरू घटाउँछ, र कुनै पनि कुरा अलिकति चान्सेस घट्छ, इट्स वर्थ टेकिङ इट युजिङ इट। तर अब यसमा चाहिँ के हुन्छ नि, मस्किटो रिप्लेन्ट चाहिँ किन चाहियो भन्दाखेरि ज्यापानिज इन्सेफलाइटिसको लागि मात्रै होइन, कुनै पनि मस्किटो बर्निङ डिजिजको लागि चाहिँ यो त्यो रिप्लेन्टले काम गर्छ।
र सहकर्मी दिनिता रिसालसँग सिडनीमा करिब 1 दशकदेखि जनरल प्र्याक्टिसनरको रूपमा कार्यरत डाक्टर प्रवीण पाठकले गरेको कुराकानी पनि केही समयमा हाम्रो वेबसाइटमा sbs.com.au/नेपालीमा प्राप्त गर्न सक्नुहुनेछ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।